पहिलो पत्रुस 1:13 म सुरु गर्छु। यसकारण आफ्ना मनका कम्मर कस, सचेत रहो र अनुग्रहमाथि पूर्ण रूपले आशा राख, जुन अनुग्रह येशु ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरू कहाँ ल्याइनेछ। आज्ञाकारी नानीहरूले चाहिँ आफूलाई आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरू अनुसारको नबनाऊ, तर जसरी तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुहुन्छ उसरी नै तिमीहरू पनि सबै प्रकारका चालचलनमा पवित्र हो, किनकि यो लेखिएको छ, तिमीहरू पवित्र हो किनकि म पवित्र छु। अनि जसले हरेक मानिसको काम अनुसार मुख नहेरिकन न्याय गर्नुहुन्छ उहाँलाई तिमीहरू हे पिता भनी पुकार्छौ भने, आफ्नो परदेशी भएको समय डरसित पिता, किनकि तिमीहरू जान्दछौ तिमीहरूका पिता पुर्खाहरूदेखि चलिआएको तिमीहरूको व्यर्थको चालचलनबाट तिमीहरूले चाँदी र सुन जस्ता नासुने चिजहरूद्वारा छुटकारा पाएका होइनौ, तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात् ख्रीष्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हौ। उहाँ साँच्चै पृथ्वीको उत्पत्तिभन्दा पहिल्यै ठहराइनु भएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम समयहरूमा प्रकट हुनुभयो। तिमीहरू उहाँद्वारा परमेश्वरमाथि विश्वास गर्दछ, जसले उहाँलाई मरेकाहरूबाट बौराउनु भयो र उहाँलाई महिमा दिनुभयो, यसैले कि तिमीहरूका विश्वास र आशा परमेश्वरमाथि रहन्। भाइहरूलाई निष्कपट प्रेम गर्नका लागि आत्माद्वारा सत्यता पालन गरेर तिमीहरूले आफ्ना मनहरूलाई शुद्ध पारेका छौ, यसै कारण एक अर्कालाई चोखो हृदयले गहिरो प्रेम गर, किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिमीहरूले नयाँ जन्म पाएका छौ, किनकि सबै प्राणी घाँस जस्तै हो र मानिसको सबै महिमा घाँसको फुल जस्तै, घाँस ओइली जान्छ र त्यसको फुल झरिहाल्छ, तर प्रभुको वचन सदा सर्वदा रहिरहन्छ, अनि वचन यही नै हो जो सुसमाचारद्वारा तिमीहरूलाई प्रचारिएको छ। यसै कारण सबै वैरभाव, सबै छल, कपट, डहा र सबै प्रकारका निन्दा हटाऊ र नयाँ जन्मेका बालकहरू चाहिँ वचनको विशुद्ध दूधको तीर्षना गर र यसद्वारा तिमीहरू बढ्दै जाऊ। यदि साँच्चै प्रभु कृपामय हुनुहुन्छ भने तिमीहरूले चाखेका छौ भने प्रार्थना गरौँ। हाम्रो प्रभु, हामी आउँदछौँ तपाईँका, हामी सबैजना मिली हामीलाई तपाईँको वचनबाट अझ सिकाउनुहोस्, अझ हाम्रो हृदयहरू जाँच्नुहोस्, अझ हाम्रो आँखाहरू खोलिदिनुहोस्, अझ छिर्न सकोस् प्रभु तपाईँको सत्यताहरू, अनि प्रभु तपाईँको महिमाको लागि होस् जे जति गर्छौँ, सुन्छौँ, बोल्छौँ, मनन गर्छौँ, तपाईँको पवित्र आत्माको सहायता माग्छौँ र भर पर्छौँ, र हाम्रो प्रभु येशु ख्रीष्टको महिमाको लागि हाम्रो जीवनहरू होस् भन्दै अगाडि बढ्छौँ पिता। सुन्दर भजनहरू जो उहिले रचिए अथवा यी दिनहरूमा पनि रचिए हामीले गाउन पाएको छौँ, अनि हामीलाई यी भजनहरू सँगै गाउँदा पनि हामीलाई हौसला भएको छ, शिक्षा सान्त्वना मिलेको छ, अनि यी पदकण्ठहरू यी कुराबाट पनि हामीलाई आशिष मिलेको छ, एकअर्काले भनेको पदहरू सुन्दा, अनि प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ यी समयहरू हामीले जसरी पाइरहेको छौँ, यो समय पनि पवित्र गरिदिनुहोस् र तपाईँ नै बोल्नुहोस् प्रभु येशूको नाममा, आमेन। मुक्तिको विषयमा जुन सातवटा कुराहरू चाहिँ पत्रुसले पहिलो पत्रुस 1:22-25 बताएकोमा चाहिँ एउटा बुँदा जुन छुटेको थियो त्यो म बताउन गइरहेको छु। त्यो चाहिँ के हो भने नम्बर 3 हुनुपर्ने, त्यो चाहिँ मुक्ति चाहिँ मानवीय के अरे कुनै पनि मानवीय तरिकाबाट सम्भव छैन। त्यो चाहिँ शिक्षा कहाँबाट मैले लिएको भने यहाँ 23 भनेको छ, किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट नयाँ जन्म पाएको छ। त्यसैले नाश हुने बिउबाट नयाँ जन्म अथवा मुक्ति पाइँदैन, मान्छेबाट मुक्ति आउँदैन। अनि यो भन्नाले पनि त्यो सिकाउँछ, मानिसको इच्छाबाट होइन, शरीरको इच्छाबाट होइन, परमेश्वरको सन्तान हुने, यो भन्ना 1:13 तर परमेश्वरबाट अनि यहाँ देख्छौँ उहाँको अविनाशी वचनबाट हामीले नयाँ जन्म पाएका हौँ. किन? किनभने मानिस त घाँस हो, अनि घाँस कस्तो हुन्छ? घाँस राम्रै हुन्छ, अनि फुल्छ, अनि फुल फुल्छ, अनि त्यसपछि के हुन्छ? त्यो सुकिहाल्छ, नाश हुन्छ. त्यसैले त्यस्तो नाश हुने कुराबाट कहाँबाट अविनाशी जीवन पाउन सकिन्छ? यसको लागि चाहिँ नाश नहुने विवाह अथवा परमेश्वरको वचन चाहिन्छ भनेर चाहिँ यहाँ सिकाएको छ. त्यसैले मान्छेको प्रयासले आफैलाई न आफैलाई मुक्ति दिन सक्छ, न कसैलाई मुक्ति दिलाउन सक्छ. क्रिस्चियन बुवा आमाहरूले पनि आफ्नो छोराछोरीहरूलाई मुक्ति दिन सक्दैन. सुसमाचार सिकाउन सक्छ, प्रचार गर्नुपर्छ, सिकाउनु पर्छ, हुर्काउनु पर्छ, ठुलो जिम्मेवारी छ. तर हाम्रा छोराछोरीहरू यद्यपि उनीहरू सानैदेखि सबै कुरा सुनेकोले सुसमाचार पनि उनीहरूले चाहिँ जवाब दिन सक्लान्, सुन्दा सुन्दा सिको गरेर प्रार्थना पनि भन्न सक्लान्, तर त्यसमा धोकामा नपर्नु होला. नयाँ जन्म त्यो होइन. नयाँ जन्मको लागि चाहिँ नाश नहुने बिउ पवित्र आत्माद्वारा यहाँभित्र छिर्नुपर्छ, विश्वासद्वारा उसले लिनुपर्छ, उसको भाग पनि छ. अनि यसरी हामी चाहिँ यो सातवटा कुराहरू यहाँ देख्यौँ. अनि अब चाहिँ यी भनिसकेपछि फेरि अब अर्थीहरू सुरु हुन्छ. अनि अर्थी चाहिँ यो 22 पदकै मा छ. अनि त्यसैले त्यो अर्थी चाहिँ के हो भने, यसै कारण, 22 पदको लास्ट, यसै कारण एक अर्कालाई सोखो हृदयले गहिरो प्रेम गर भनिएको छ. अनि एउटा कुरा, यो पदमा चाहिँ प्रेम भन्ने शब्द दुईचोटि हामीले देख्छौँ. 22 पदको पहिलो वाक्यांशलाई हेर्नुहोस् त, त्यहाँ भनेको छ, भाइहरूलाई निष्कपट प्रेम गर्नका लागि. अनि ग्रिक भाषाको चाहिँ दुईवटा फरक फरक शब्दहरू हुन् वास्तवमा यिनीहरू. माथि पहिला उल्लेख भएको शब्द चाहिँ एउटा शब्द हो है, प्रेम भनेर यहाँ अनुवाद गरेछ. योहन्नामा चाहिँ माया भनेर अनुवाद गरेछ, के तिमी मलाई प्रेम गर्छौ, प्रेम गर्छौ, के तिमी माया गर्छौ, वा प्रभु येशूले शब्द फेरेर प्रयोग गर्नुहुन्छ त्यहाँ. अनि त्यसैले यहाँ फरक शब्द छ. अनि तल चाहिँ, अनि त्यो चाहिँ फिलेओ भन्ने शब्द हो. अनि यहाँ चाहिँ भाइहरूलाई प्रेम भनेकोले, त्यसैले भाइहरू भनेको चाहिँ के अरे अडेल्फोस भनेको चाहिँ दाजुभाइ. त्यसैले यहाँ चाहिँ फिलाडेल्फिया भन्ने शब्द छ, फिलाडेल्फियाको मण्डली, भाइ भाइको प्रेम भन्ने शब्द हो त्यो चाहिँ. त्यसैले भाइहरूलाई प्रेम, त्यो एक खालको प्रेम छ यहाँ, निष्कपट प्रेम गर्नको लागि. अनि तर चाहिँ तल आएर चाहिँ यस कारण एकअर्कालाई चोखो हृदयले प्रेम गर भन्ने शब्द चाहिँ अर्को शब्द छ, त्यो चाहिँ ग्रिकमा अगापे, अगापे भन्ने प्रेम, जुन चाहिँ योहन्ना 3:16 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, परमेश्वर प्रेम हुनुहुन्छ, त्यस्तो शब्दहरूमा चाहिँ अगापे भन्ने छ, मायाभन्दा पनि प्रेम भन्ने छ त्यहाँ. अनि यसमा धेरै चर्चा नगरिकन यसको रहेछ. अनि अघि भाइले पनि यो दुईवटा प्रेम को भिन्नताको त्यहाँ यहाँ के हो भन्ने हुन्थ्यो. दोस्रो पत्रुसमा छ भाइ भाइको प्रेम, अनि त्यसमाथि चाहिँ त्यसमाथि भाइ भाइको माया, माथि प्रेम थप, ठिक, त्यहाँ पनि भाइ भाइको माया भन्ने शब्द रहेछ. त्यसैले हामी एउटै परिवारको भएकोले है, अनि जुन शब्द हो दाजुभाइ भन्ने शब्द ग्रिक भाषामा चाहिँ गर्व भन्ने शब्दबाट आउँछ, डेल्फस भन्ने शब्द. अनि त्यसैले एउटै गर्वबाट आएका, एउटै परमेश्वर पिताको हामी छोराछोरी भएकोले हामी चाहिँ के भयौँ, आत्मिक दाजुभाइ दिदीबहिनी भयो. त्यसैले एउटा स्वाभाविक दाजुभाइको माया त हुनुपर्ने हो, त्यो स्वभावले चाहिँ त्यस. अनि त्यसैले त्यो चाहिँ हाम्रो समानताको कारणले हुने प्रेम, एउटा सिम्पल तरिकाले त्यसरी बुझ्न सकिन्छ. अनि त्यसलाई कम्पल्सरी भनेको होइन, फेरि है दुइटै चाहिन्छ, दुइटै दुइटै नै चाहिँ उच्च छ. तर अगापे भन्ने प्रेम जब कुरा आउँछ त्यहाँ चाहिँ त्योभन्दा बढी छ. त्यहाँ चाहिँ कसरी ख्रिस्टले प्रेम गर्नुभयो त्यहाँबाट नै हामी बुझ्न सक्छौँ. हामी त उहाँको शत्रु थियौँ, उहाँले हामीलाई चाहिँ एउटा स्वाभाविक खालको प्रेम होइन यो यो त कस्तो अचम्म खालको प्रेम भनेछ कि पिताले परमेश्वरलाई हामीलाई कस्तो खालको प्रेम गर्नुभयो अद्भुत एउटा एकदम परदेशी खालको प्रेम एउटा अनौठ अचम्मको प्रेम गर्नुभयो पहिलो योहन्ना 3:1 त्यसैले यो चाहिँ हामीलाई प्रभु येशूले गर्नुभएको प्रेम चाहिँ उहाँले हामी योग्य नहुँदाखेरि पनि अनि केही हामीमा चाहिँ उहाँलाई चाहिँ माया लाग्ने किसिमको चिज हामीमा नभए तापनि नदेखे तापनि उहाँको हृदयलाई चाहिँ एकदमै हामीमा केही गुण भएकोले चाहिँ प्रेम गरु गरु लाग्ने केही नहुँदाखेरि पनि उहाँले प्रेम गर्नुभएको अनि त्यो प्रेम चाहिँ आगापे प्रेम हो अनि त्यसैले त्यसमा चाहिँ उहाँले कस्तो प्रेम गर्नुभयो भने एक त उहाँले आफूलाई आफूलाई बलि आफैलाई दिनुभयो यो चाहिँ बलिदानपूर्वक गर्नुभएको प्रेम आफूलाई इन्कार गर्नुभयो उहाँलाई क्रुसमा जान सजिलो थिएन हे पिता तपाईँको इच्छा भयो यो कचरा मेरोबाट हटिजाओस् त्यही पनि मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस् भन्दै उहाँ क्रुसमा हाम्रो निम्ति मर्न जानुभयो त्यसैले यो प्रेम अगापे प्रेम चाहिँ कस्तो भने अर्काको भलाइको लागि गरिने प्रेम भन्ने यहाँ अर्थ आउन थाल्छ त्यसरी नै परमेश्वरले हामीलाई प्रेम गर्नुभयो जबकि यो माया भन्ने चाहिँ हामीको एक समानता भएकोले उस्तै उस्तै भएकोले जस्तै कस्तो हुन्छ भने विदेशमा हुँदाखेरि मलाई भएको छ है अनि वर्षौँपछि मैले नेपाली देख्दाखेरि एक्कासी कस्तो चिज निस्केर आयो मेरो हृदयबाट होइन अब को को कहाँको ओर्डरले धेरै कहाँ कहाँ मलाई थाहा छैन तर म नेपाली भएकोले चाहिँ यहाँ भित्र एउटा माया निस्किँदो रहेछ त्यस्तो खालको आइडिया हो यसमा चाहिँ फिलै हो है तर आगापे चाहिँ प्रभुले चाहिँ हामी शत्रु हुँदाखेरि पनि उहाँको सबै नियमहरू हामीले तोडेर हिँड्दाखेरि पनि हामीले उहाँलाई वास्तै नगर्दाखेरि पनि उहाँको वचन सुन्दाखेरि पनि उहाँलाई हामीले चाहिँ उहाँलाई व्यवस्था गर्दाखेरि पनि उहाँले गर्नुभएको प्रेम अनि त्यसैले नै यो के अरे यो शब्द यहाँ यसरी प्रयोग भएको छ हामीलाई चाहिँ यसरी एकअर्कालाई प्रेम गर भनेको छ दुइटै छ तर यो अन्तिम अर्थमा चाहिँ अगापे प्रेम हो प्रश्न उठ्छ हामी कसरी एकअर्कालाई प्रेम गर्ने अनि यहाँ पत्रुसले चाहिँ केही कुराहरू भन्छन् यसरी पहिलो चाहिँ 22 पदमा छ सोख हो यसै कारण एक अर्कालाई सोख हो हृदयले गहिरो प्रेम गर त्यसैले पहिलो चाहिँ यो सोख हो हृदय भन्ने छ अझ अझ माथि त त्यो निष्कपट भन्ने शब्दलाई पनि एकचोटि लिइहालौँ निष्कपट भनेको चाहिँ त्यसमा कुनै त्यो चाहिँ पुरा इमान्दार छ साँचो छ देखावटी छैन ऊ एक्टिङ गरिरहेको छैन गरे प्रेम गरे जस्तो देखाइरहेको छैन निष्कपट मुकुण्ड नलगाइएको एक्टिङ होइन हो अनि यहाँ चाहिँ सुख हो प्रेम अथवा यो सफा छ शुद्ध छ पवित्र छ यो कसरी कुरा गरेको यो सुख प्रेम कारण किनभने चाहिँ यो चाहिँ नयाँ मान्छेको स्वभाव हो ख्रिस्ट हो अनि हामीभित्र हुनुहुने ख्रिस्टको स्वभावै नै सुख छ उहाँ छ सुख उहाँ छ पवित्र अनि यो नयाँ मान्छे उहाँलाई पहिरेर यो प्रेम गर्ने भनेको हो एकअर्कालाई सुख हो हृदयले प्रेम गर अनि तपाईँसँग नयाँ स्वभाव छ एउटा विश्वासी हुनुहुन्छ भने त्यस्तो प्रेम तपाईँभित्र छ ख्रिस्ट हुनुभएकोले जुन प्रेमले चाहिँ तपाईँलाई चाहिँ कस्तो गराउँछ भने आफैलाई दिउँ दिउँ अर्काको निम्ति दिउँ बलिदानपूर्वक आफूलाई आफ्नो समय आफ्नो क्षमता आफ्नो बल अनि आफ्नो खर्च गर्न अनि आफ्नो खल्तीबाट पनि खर्च गर्न अनि अर्काको लागि अर्काको भलाइको लागि किनभने तपाईँ विश्वासी भएकोले तपाईँले त्यस्तो प्रेमको स्वाद पाइसक्नु भएको छ परमेश्वरले तपाईँलाई यसरी प्रेम गर्नुभएको भनेर एकदम थाहा छ अनि त्यसैले ख्रिस्टको यो स्वभाव तपाईँभित्र भएकोले तपाईँले सक्नुहुन्छ अर्को चाहिँ यहाँ भनेको छ एकअर्कालाई सुख हो हृदयले गहिरो भन्ने शब्द छ गहिरो प्रेम गर अनि यो शब्द गहिरो भन्ने चाहिँ यो तन्किनु भन्ने शब्दबाट आउँछ ग्रिक भाषामा तन्किनु तन्काइनु अनि यसको त्यसैले यो चाहिँ तन्किँदा पनि नटुट्नु फेरि है तन्केर टुट्ने भने होइन तन्किँदै तन्के तन्किएको तन्केको तन्के है त्यो एक तोला सुन चाहिँ 20 किलोमिटर तन्किया जस्तै है. अनि यसले देखाउँछ कि प्रेम चाहिँ कसरी गरिरहनु भने गरिरहनु भन्ने अर्थ. अनि अर्को चाहिँ एकदम यसलाई चाहिँ विभिन्न तरिकाले अनुवाद भएको छ. जस्तो कि प्रभु येशु जब क्रुसमा जानु अगाडि गेत्सेमनी बगैँचामा जसरी प्रार्थना गर्नुभयो नि, ठ्याक्कै यही शब्द हो. उहाँले यत्नपूर्वक प्रार्थना गर्नुभयो भनेर त्यही शब्द हो, यत्न सहित लुका 22:44. अथवा जब पत्रुस चाहिँ झ्यालखानामा थिए प्रेरित 12 अध्यायमा र सारा मण्डलीले उसको लागि कसरी प्रार्थना गर्यो, अटुट, त्यही शब्द हो, अटुट प्रार्थना गर्यो है, गहिरो यहाँ भनेर चाहिँ अनुवाद गरेछ. तर अर्थ चाहिँ अटुट अनि लागिरहने अनि यत्नसहित. अनि यही शब्द चाहिँ पहिलो पत्रुस 4:8 फेरि पत्रुसले फेरि प्रयोग गर्छन्. त्यसैले 4:8 त्यहाँ हामी पढौँ, पहिलो पत्रुस 4:8, अनि सबै कुराहरूभन्दा बढी आपसमा गहिरो प्रेम राख, किनकि प्रेमले चाहिँ अनेकौँ पापहरू ढाक्नेछ. यति ठुलो महत्त्व दिँदै सबै कुराहरूभन्दा बढी भनेको छ. जुन मेथोडिस्टहरू भन्ने समूह जुन थियो, वेस्लीजहरू, जन वेस्ली, चार्ल्स वेस्लीको नाम चाहिँ पनि सुनेको, त्यो ती ती विश्वासीहरू जब त्यो अहिले त त्यो अवस्थामा छैन, उनीहरू त्यो बेला जुन पवित्र आत्माद्वारा भरिएको जीवनहरू अनि जागृत जीवनहरू, पवित्र जीवनहरू जिउने क्रममा उनीहरूले आफ्नो बिचमा चाहिँ सबभन्दा ठुलो कुरा एउटा कुन कुरालाई मान्थे भने उनीहरूले चाहिँ त्यो प्रेमलाई मान्थे. त्यो 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 हेरिरहन्थ्यो त्यो 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 आफ्नै जीवनमा अनि आफ्नो समूहमा सङ्गतिमा सबै कुराहरूभन्दा बढी आपसमा यो गहिरो यत्नसहितको यो अटुट यो गरेको गरै गर्ने प्रेम, यो छट्ट छोड्ने होइन, यो गरेको गरै गर्ने, लागिरहने, सहिरहने अथवा सबैभन्दा पनि निरन्तर जोसको कुरा गरिरहेछ, जोसिलो. अनि किनभने प्रभुले यसरी हामीलाई प्रेम गर्नुभयो. अनि त्यसबाट यहाँ के देख्छौँ भने, बुझ्छौँ भने यो शब्द प्रेमको कुरामा चाहिँ यो चाहिँ यसमा भावना अवश्य छ है, नभएको होइन, तर एकदम भित्री छ यो चाहिँ, भित्री, जसमा चाहिँ तर त्यहाँ चाहिँ त्यसलाई भावनाले लगिरहेको छैन यो प्रेमलाई, यसलाई चाहिँ एउटा अठोटले लगिरहेछ है, अठोट एउटा निर्णय छ, इच्छा शक्ति, यो त रोजाइ हो. नत्र भने प्रभु परमेश्वरले हामीलाई दिनुभएको त्यो प्रेम, त्यो आज्ञालाई सोच्नुहोस् त, तिमीहरूले आफ्नो शत्रुलाई प्रेम गर. अब हाम्रो भावनाहरूलाई हेर्न थाल्यौँ मलाई त होइन, अब पर्खिन थाल्यौँ आफ्नो भावनाहरू उब्जन शत्रुप्रति, कहिले प्रेम गर्छौँ होला, कहिले पनि प्रेम गर्दैन हामीले त्यसरी त, यो त अठोट हो, यो निर्णय हो, यो ख्रिस्ट हो, उहाँ हो, उहाँ त्यस्तो हुनुहुन्छ. अनि त्यसैले यो नयाँ मान्छेलाई पहिरनु हो वास्तवमा. अनि त्यसैले यो साँचो अगापे ईश्वरीय प्रेमको सुरुवात चाहिँ हुन्छ, तर यसको अन्त चाहिँ कहिले हुँदैन. यसरी नै परमेश्वरले हामीलाई प्रेम गर्नुभयो आफ्नो जनहरूलाई. त्यसैले एकातिर यसरी प्रेम गर भनेको छ, चोखरिदेले गहिरो प्रेम, अर्कोतिर चाहिँ कुन कुराले चाहिँ के अरे, एकातिर यो गर्नु परेको छ भने अर्कोतिर चाहिँ नयाँ मान्छेलाई पहिरने कुरा छ यहाँ भयो, अर्कोतिर चाहिँ पुरानो मान्छे ठ्याक्कै प्रेमको उल्टो उल्टो कुरालाई चाहिँ थाल्नुपर्छ. अनि त्यो चाहिँ 2 अध्यायको 1 पद हो वास्तवमा, यो जोडिएको छ वास्तवमा, यो 2 अध्यायको 1-3 पद एउटा त्यो अध्याय विभाजनलाई मा नअल्झिनुहोस्, अध्याय विभाजन धेरै पछि आएको कुरा हो, तर यहाँ सन्दर्भ चाहिँ सँगसँगै जोडिएको छ, एउटै खण्ड हो यो. त्यसैले फाल्नुपर्ने कुराहरू चाहिँ 2:1 यस कारण सबै बैरभाव, सबै छल, कपट, डाह र सबै प्रकारका निन्दा हटाओ. यसरी चाहिँ हामीले गहिरो प्रेम गर्न सक्छौँ. अनि तपाईँले यो सूचीलाई याद गर्नुभयो भने, पापको सूचीहरू विभिन्न छन् बाइबलमा, तर यो सूचीलाई यसो विचार गर्नुहोस् त, एक खालको छन् एक खालको अनि अन्त सबै पाप पाप खालकै हो तर यहाँ चाहिँ यो प्रेमको विरुद्धको पापहरू छ विशेष गरी वैरभावबाट सुरु भएको छ अनि अघि पनि हामीले यो शब्दहरूको छोटो व्याख्याहरू हामीले सुन्यौँ वैरभावलाई हटाओ भनेको छ सबै अनि घरिघरि यो शब्दहरू छन् सबै वैरभाव सबै छल अनि जुन कपट भनेको छ नि वास्तवमा त्यो कपटहरू भन्ने शब्द हो त्यो चाहिँ ग्रिक भाषामा चाहिँ त्यसैले यो एकभन्दा पनि त्यहाँ बहुवचनमा छ त्यसैले अझ सबै लागू भइरहेछ यहाँ अनि त्यस्तै गरी डाह पनि त्यसरी नै है बहुवचनमा छ र सबै अनि फेरि सबै आउँछ फेरि शब्द प्रकारका निन्दा हटाओ त्यसैले यति साह्रो गरिकन चाहिँ हामीले पुरानो मान्छे हामीसँग भए पुरानो मान्छेसँग व्यवहार गर्नुपर्छ यदि हामीले चाहिँ एकअर्कालाई प्रेम गर भन्ने आज्ञा हामीले पालन गर्ने हो भने ख्रिससँग धासिनु पर्यो पुरानो मान्छेसँग टाढिनु पर्यो अनि अनि यहाँ चाहिँ यो जुन शब्द छ हटाओ भन्ने शब्द यो शब्द आयो फेरि हटाओ यो शब्द चाहिँ एफसी चारको बाइसमा चाहिँ फुकाल भन्ने शब्द छ अथवा फालिदेऊ भन्ने शब्द छ एकचोटि त्यहाँ फर्काउँ त एफसी चारको बाइस एफसी चारको बाइस ठ्याक्कै त्यही ग्रिक शब्द हो यहाँ हटाओ भनेको छ अनि कुनै चिज आफूबाट थपक्क कतै राख्न अथवा निकाल्नु फुकाल्नु त्यसैले फालिदेऊ भन्ने शब्द चाहिँ यसले राम्रो हामीलाई आइडिया दिन्छ यो शब्दको माने चारको बाइस तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ ठिक त्यही शब्द हो हटाओ भन्ने शब्द जो धोकापूर्ण लालसहरूद्वारा भ्रष्ट हुन्छ अनि त्यसैले यहाँ चाहिँ हामीलाई स्पष्टै पहिलो पत्रुस दुईको एकमा चाहिँ कुरा गरिरहेको के रहेछ पुरानो मान्छेको कुरा गरिरहेको छ नयाँ मान्छे हामीले पहिरनुपर्छ जो चाहिँ ख्रिस्ट प्रेम हुनुहुन्छ चोखो हुनुहुन्छ पवित्र हुनुहुन्छ निष्कपट हुनुहुन्छ अनि अब चाहिँ हामीले हटाओ अथवा फालिदेऊ चाहिँ पुरानो मान्छे कुराहरू फर्केर जाउँ पहिलो पत्रुस दुईको एकमा अब ती शब्दहरूलाई एकचोटि फेरि हेरौँ पहिलो चाहिँ सबै वैरभावलाई फालिदेऊ अथवा हटाओ भन्नुभएको छ यो भनेको चाहिँ आफ्नो मनमा चाहिँ कसैको विरुद्धमा चाहिँ नराम्रो इच्छा राखिरहन अथवा भनेको त उसप्रति विपरीत कसै उसलाई चोट पुर्याउँ भन्ने खालको मनमा इच्छा राखिरहन वैरभाव शत्रुताको भाव अनि उसलाई राम्रो नहोस् त्यसलाई नराम्रो होस् त्यो वैरभाव हो परमेश्वर त्यस्तो हुनुहुन्न हाम्रो प्रभु त्यस्तो हुनुहुन्न उहाँ हामीलाई भलाइ गर्न चाहन्छ उहाँ प्रेम हुनुहुन्छ हाम्रो लागि झन् आफूलाई दिनुभयो त्यसपछिको शब्द छ सबै छल छल भन्ने शब्द चाहिँ यो इमान्दार हुनुको उल्टो हो यो चाहिँ एकअर्कासँग चाहिँ इमान्दार नहुन हाम्रो व्यवहारमा अनि कुराकानीमा हुनसक्छ हाम्रो कुनै पनि तरिकाले अनि भनेपछि त्यसमा चाहिँ छल छलको कुरा छ जसले कपट भन्ने शब्द आउँदैछ यहाँ तर चालबाजी एउटा एउटा ट्रिक जस्तो अनि एउटा त्यहाँ चाहिँ हामीले यस्तो तरिकाले भन्दैछौँ कि तर अनि अनि उसलाई चाहिँ अर्को भान परोस् छल चाहिँ त्यस्तो हो कि उसले यस्तो बुझोस् तर वास्तवमा उसलाई हामीले छल गरिरहेको छ हामीले चाहिँ केही जवाफ दिँदैछौँ भनौँ अनि उसलाई चाहिँ ठिक जवाफ नदी ठिक कुरा नभनिकन भने जस्तो गरेर अर्को कुरातिर लाँदैछौँ अनि यो शब्द चाहिँ को ठिक उल्टो चाहिँ विशुद्ध भन्ने शब्द हो जुन ठ्याक्कै दुई पदमा छ जुन विशुद्ध दुध भनेको छ नि यो चाहिँ ठ्याक्कै छल रहित अथवा सिन्सियर मिल्क अफ द वर्ड भनेको छ, विशुद्ध प्योर. त्यसरी छलमा चाहिँ त्यहाँ त्यो शुद्ध छैन, छल सफा छैन, मिसावट छ. त्यो खालको आइडिया हो त्यसमा चाहिँ. एकजना मैले हिजो आज रबर्ट मुरे मक्सिन को उल्लेख गरेको थिएँ, स्कटल्यान्डको प्रचारक. अनि रबर्ट मुरे मक्सिनलाई प्रभुमा आउनको लागि चाहिँ उसको दाईको ठुलो भूमिका थियो. उसको दाई डेभिड मक्सिनको जीवन चाहिँ यस्तो गहिरो प्रभाव पार्यो रबर्ट मुरे मक्सिनलाई जवान हुँदाखेरि, कि उसको बारेमा चाहिँ यहाँ अलिकति चरित्र बयान गर्दैछु. यो चाहिँ रबर्ट मुरे मक्सिनको जीवनीबाट हो, डेभिड मक्सिनको बारेमा, उसको दाईको बारेमा. डेभिड चाहिँ कस्तो थियो भने, उसको एउटा उसलाई अलग्गै छुट्याउने उसको एउटा गुण थियो उसको चरित्रमा. त्यो के भने, उसको अति नै संवेदनशील सच्चाई, सेन्सिटिभ ट्रुथफुलनेस. ऊ चाहिँ सत्य कुरामा चाहिँ अति नै संवेदनशील थियो. अनि मतलब कुनै व्यक्तिले यसो कुनै घटनाको बारेमा कुरा गरेको, उसले उसँग कुरा गर्यो भने त्यसमा अलिकति पनि बढाइ चढाइ भएको उसलाई थाहा भयो भने उसको मुख अँध्यारो हुन्थ्यो, अलिकति भए पनि छाया आइदिइहाल्थ्यो अरे. डेभिड मक्सिनको अनुहार त्यस्तो हुन्थ्यो, उसलाई त्यो असत्य कुरा चाहिँ उसलाई एकदम पीडा हुन्थ्यो त्यो सुन्दाखेरि पनि. अनि यदि कसैले चाहिँ त्यहाँ कुरा आएर बताउनु त बताएछ, अनि सबै सत्य नै बताएको छ अरे, तैपनि त्यो सत्य बताउने तरिकामा चाहिँ त्यो बताउने व्यक्तिले अलिकति दायाँ बायाँ लगेको, अलिकति माथि तल गरेको देख्न साथ उसलाई चाहिँ फेरि उसको अनुहारमा झल्किहाल्थ्यो. अरूहरूले त्यही अनुभव गर्थ्यो उसँग कुरा गर्न जाँदाखेरि. अनि डेभिड मक्सिनको यस्तो थियो कि उसले चाहिँ सत्य बोल्ने मात्र होइन, अनि पुरै सत्य आफै बोल्ने कुरा त भइहाल्यो, तर उसको के थियो भने, सुन्नेले पनि त्यो पुरै सत्य सत्यको रूपमै बुझोस् भन्ने चाहिँ उसले चाहन्थ्यो. आफूले सत्य बोलेर मात्र पनि भएन, उसले चाहिँ बुझ्नै पर्थ्यो त्यो व्यक्तिले चाहिँ, नत्र भने मैले यहाँ छल गरेको जस्तो हुन्छ भनेर त्यस्तो उसको चाहिँ भावना रहेछ. अनि मैले यो धेरै वर्ष अगाडि पढेको, अनि कहिल्यै बिर्सेन यो. यो एकदम चुनौतीपूर्ण यो बयान हो यो व्यक्तिको. प्रभुले हामीलाई सहायता गर्नुभएको छ यस्तै हुनको लागि. अनि त्यसपछि अर्को शब्द छ यहाँ चाहिँ कपट भन्ने शब्द. अनि कपटहरू मैले भनेको थिएँ, अनि अघि पनि यो शब्द आएको थियो निष्कपट भन्नेमा आउँछ. त्यो चाहिँ एउटा मुकुण्ड लगाएर चाहिँ एउटा लाखे नाच गर्दाखेरि चाहिँ अर्कै आफ्नो अनुहार छेकेर चाहिँ अर्कै अनुहार देखाइन्छ, त्यो शब्द हो कपट भनेको चाहिँ एक्टिङ गर्न. अनि जस्तो नाटकहरू पहिला गर्ने गर्थे. त्यसैले जब हामी चाहिँ एउटा बाहिरी आवरणमा चाहिँ प्रेम गरेको जस्तो मात्र गरिरहेको छौँ, तर हामी साँचो प्रेम गरिरहेको छैनौँ, अनि त्यो चाहिँ यो पुरानो मान्छे हो. अनि यो हटाओ भन्नुभएको छ, साँचो प्रेम गर्नको लागि सब हटाउनुपर्छ. अनि त्यसपछि चाहिँ डाह, फेरि बहुवचन डाहहरू, अर्काको सफलतामा, अर्काको उन्नतिमा, अर्काको भलाइ भएको कुरामा चाहिँ जस मनमा चाहिँ यहाँ दुखित हुन, यहाँ दुखी, यहाँ चाहिँ हामी बेखुसी हुन, यो पुरानो मान्छेबाट आउँछ. यो हामीसँगै आउँछ पुरानो मान्छे. जब त्यो पुरानो मान्छे लाएर तपाईँ बस्नुहुन्छ त्यस्तै हुन्छ, तर जब तपाईँ ख्रिस्टलाई पहिरनुहुन्छ त्यो हुँदैन फेरि है. अनि अर्कोतिर यहाँ अन्तमा चाहिँ आएको छ, सबै प्रकारका निन्दा हटाओ. यो बोलीको पाप हो, यो खराब बोलीको, जसमा चाहिँ हामीले अर्काको विरुद्धमा चाहिँ हामीले खराब बोल्छौँ, त्यहाँ चोट पुर्याउनलाई नै हामी उसको बारेमा त्यसरी बोल्छौँ भने, हामीले उसको बदनाम गर्नका लागि, उसलाई हामी होच्याउनका लागि हामी जब गर्छौँ भने चाहिँ यो सब प्रेमको विपरीत हुन्. अनि हामीले चाहिँ के गर्नुपर्छ भने, यो ऐनामा चाहिँ घरिघरि हेर्नुपर्छ, यो हटाओ भन्ने यो ऐनाको यो भागमा जब गरिरहन्छौँ नि, तब प्रभुले सहायता गर्नुहुन्छ है. जति यी कुराहरू पढ्यो, एकातिर प्रेम कस्तो छ भनेर पनि पढिरहनु परेको छ, जस्तो कि पहिलो कोरिन्थी 13 अध्याय पढ्नुहोस् होइन, जब तपाईँलाई समस्या भइरहेको छ यो पढ्नुहोस् अनि पवित्र आत्मालाई परिवर्तन गर्न दिनुहोस् तपाईँको मन तपाईँको विचार। यसरी नै हामी नयाँ मान्छेलाई पहिरौँ, पुरानो मानिसलाई हामी हटाउँ र प्रेम गरौँ एकअर्कालाई। यदि हामीसँग नयाँ जन्म नभएको भए, हामी परमेश्वर सन्तान नभएको भए यो आज्ञा दिन मिल्दै मिल्दैन थियो हामीलाई। तर हामीले नयाँ गरी जन्म पाएका छौँ अनि उहाँ हामीभित्र हुनुहुन्छ, अनि त्यसैले पवित्र आत्मा हामीभित्र हुनुभएकोले यो आज्ञा हामी पालन गर्न प्रभुको सहायताले सक्छौँ अनि गर्नुपर्छ। अनि यो वास्तवमा ठुलो जीवनै यही हो, वास्तवमा जीवनै यही। हामी जब जिउँछौँ, नयाँ जन्म पायौँ, अब जब जिउँछौँ हामी के गरिरहेको हुन्छ, हामीले प्रेम गरिरहेको हुन्छ, हामी पवित्र जीवन जिइरहेको हुन्छौँ, हामीले आशा गरिरहेको हुन्छौँ, हामी अरूको लागि दिइरहेको हुन्छौँ। साँचो जीवन चाहिँ यो हो, किनभने प्रभु येशु नै यस्तो हुनुहुन्छ, उहाँ नै हाम्रो जीवन हुनुहुन्छ। त्यसैले यहाँसम्म हामीले हेऱ्यौँ कि यदि हामीले नयाँ जन्म पाएका छौँ भने हामीसँग नयाँ स्वभाव छ, हामी नयाँ मानिस हौ, ख्रिस नै नयाँ मानिस हामीले पहिरने हो, अनि ख्रिसलाई पहिरदै पुरानो मानिसलाई फाल्दै, आदमलाई पुरानो फाल्दै हामी एकअर्कालाई प्रेम गर्नुपर्छ त्यसरी। तर अर्को कुरा पनि छ, हामी किन चाहिँ यो पुरानो मान्छेलाई फाल्दै जानुपर्छ भने, अब अर्को विषय आउँछ, पत्रुसको तरिका नि यसरी लेख्दै जान्छ नि, जोड्दै जान्छ। अब चाहिँ हामी बढ्नलाई पनि हामी पुरानो मान्छेलाई चाहिँ फाल्नुपर्छ, आत्मिक रूपमा बढ्नलाई भन्ने विषय चाहिँ अब पत्रुस त्यसमा चाहिँ प्रवेश गर्छ। यो चाहिँ अब 2 र 3 पदमा हो, अनि यो चाहिँ पत्रुसको चौथो अर्थी हो, बढा बढ्दै जा है, पूर्ण रूपले आशा गर, पवित्र हो, प्रेम गर, बढ्दै जाओ, त्यसको अर्थीपूर्ण वचनहरू यस्तो खालको छन्। आत्मिक वृद्धि, आत्मिक हुर्काइमा चाहिँ यो बढ्ने कुरामा चाहिँ पत्रुस आफै नै एकदम नमुना छन् हाम्रो लागि, ठुलो नमुना हो पत्रुस चाहिँ। किनभने सुसमाचारको पुस्तकहरू मत्ती मर्कुस लुका योहन्नामा पढ्दाखेरि चाहिँ के पाउँछन्, पत्रुसको धेरै कमी कमजोरीहरू देख्छौँ, उसको त्रुटिहरू देख्छौँ। ऊ यता हडबड गरिरहेछ, उता ऊ आवेगी भइरहेछ होइन, आवेगी भनेको भावनाले फुत्रुकै हाम फालिहाल्ने है, बोलिहाल्ने गरिहाल्ने। अर्कोतिर ऊ त्यसैले ऊ चुकिरहेको छ बेला बखत होइन, सोच्नुभन्दा पहिला बोल्दैछ है, उता माथि डाँडामाथि याद छ तपाईँलाई। अनि बढ्दा ज्यादा ज्यादा आत्मविश्वास छ उसको चाहिँ है, म सक्छु है, यहाँसम्म कि प्रभुलाई पनि हप्काउँदैछ त बा, यस्तो नहोस् कदापि यस्तो हुँदैन प्रभु। पत्रुसको एकातिर त्यो छ भने फेरि किन त है, एकछिनपछि ऊ त डरपोक पनि भएको छ, डराइरहेको छ, यहाँसम्म कि 3 पटक उसले प्रभुलाई इन्कार गर्दैछ, यस्तो देख्छौँ सुसमाचारको पुस्तकमा हेर्दाखेरि। अनि त्यसपछि चाहिँ हामी बिस्तारै प्रेरितको पुस्तकमा छिर्छौँ, त्यहाँ छिर्दाखेरि चाहिँ अलिक फरक पत्रुस भेट्न आउँछन्। यहाँ ऊ चाहिँ परिवर्तित भएको छ, ऊ त डर छैन अब, ऊ साहसी छ, उसलाई धम्क्याउँदाखेरि पनि उसको साहस घटेको छैन, उसलाई पिड्दाखेरि पनि ऊ चुप लागेको छैन, उसलाई जेलमा राख्दाखेरि पनि स्वाफा गरेर सुतिरहेछ राति ढुक्क साथ, भोलि मार्ने कुरा छ ऊ त सुतिरहेछ। ऊ यस्तो भरोसा कसरी गर्न सकेको, उसको आत्मिक रूपमा ऊ बढेको चाहिँ देखिन्छ नै, तैपनि उसको केही कमजोरीहरू अझ पनि देखिन्छ प्रेतको पुस्तकमा पनि, किनभने 10 अध्यायमा पुग्दाखेरि एउटा दर्शन प्रभुले देखाउनुहुन्छ, पत्रुस खाओ उठेर खाओ है, त्यहाँ पनि विवाद गर्दैछ दर्शनमा पनि, प्रभु म कहिले पनि यस्तो खाएको छैन, अझ पनि कमी कमजोरी बाँकी नै छ उसको। अनि त्यसपछि चाहिँ एन्टियोकमा पुग्छ, एन्टियोकमा चाहिँ पावलले समेत उसलाई हप्काउनु पनि पर्छ, अनि किनभने मान्छेको डरले चाहिँ ऊ चाहिँ उसको व्यवहार बदलिएको कारण है, कति सजिलो छ है हामी सबलाई, पत्रुस हामी देख्दैछौँ सुसमाचारको विपरीत चाहिँ त्यसरी ऊ व्यवहार गरेकोमा पावलले चाहिँ खुलेआम हप्काएको थियो। तर हामी अझै हेर्दै जान्छौँ उसलाई, अब यहाँ पत्रहरू आइपुग्छ, पहिलो पत्र, दोस्रो पत्र, पढ्न थाल्छ, ओहो यहाँ त पत्रुस अति नै धैर्यवान देखिन्छ, आशाको कुरा गरिरहेछ, एकदम कोमल अनि एकदम वास्तव गर्ने देखिन्छ, आफ्नो सारा फिक्री उहाँमाथि राखिदियो। अनि यस्ता कुराहरू, अनि तर एकदम बलियो पनि देख्छौँ यो पत्रहरूमा हेर्दाखेरि, साहसी देख्छौँ, चट्टान जस्तै पुरा ज्ञानले भरिएको पनि देख्छौँ यहाँ। देख्नु है, उसको पत्रहरू सुरु गर्दा एक्कासी ऊ चाहिँ परमेश्वर पिताले चुन्नुभयो, यस्तो गहिरो शिक्षाहरूमा छिर्न थाल्छ, नयाँ जन्म, उद्धार, अनि त्यसपछि भविष्यवाणीको कुराहरू, पुरानो नियमको भविष्यवाणीहरूको बारेमा चर्चाहरू इत्यादि। अनि ऊ चाहिँ यहाँ चाहिँ कतै पनि आफूलाई नै अगाडि सार्ने खालको एउटा घमण्डी खालको व्यक्ति चाहिँ हामी देख्दैनौँ, बरु एकदम नम्र खालको व्यक्ति देख्छौँ। अनि उसले त्यही पनि सिकाइरहेछ, हामी सबैजना नम्र हौँ, आफूलाई ओछ्याउने कुरा उसले चाहिँ गर्दैछन्। अनि यहाँसम्म कि उसले चाहिँ आफ्नो कमजोरी पनि बताउँछन्। एकचोटि हेर्नुहोस् त दोस्रो पत्रुसमा तीन अध्यायमा, उसले भन्छ मलाई कुनै कुनै कुरा बुझ्न सक्दिनँ, मलाई गाह्रो छ बुझ्न, भन्छ पत्रुसले। दोस्रो, यो चाहिँ पावलको पत्रहरूको बारेमा हो, दोस्रो पत्रुस तीन अध्याय अनि 15 र 16 पदमा, अनि 14 पदबाट सुरु गरौँ। यसकारण प्रियहरू हो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ त उहाँद्वारा मेलमिलापमा निष्कलङ्क र निर्दोष अवस्थामा भेट्टाइने प्रयत्न गर, अनि हाम्रा प्रभुको धीरज चाहिँ मुक्ति हो भनी सम्झ, जसरी हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिएको बुद्धि अनुसार तिमीहरूलाई लेखेका छन्। जसरी उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको चर्चा गरेका छन्, जसमा केही कुराहरू बुझ्न कठिन छ, जसलाई शिक्षा नपाएका र अस्थिर भएकाहरूले बाँकी पवित्र शास्त्रलाई झैँ तिनीहरूका आफ्नै विनाशको निम्ति टेढा मेढा पार्छन्। पावलले भन्छन्, के अरे पत्रुसले भन्छन्, पावलको पत्रहरूमा केही कुराहरू बुझ्न कठिन छन्। त्यो नम्रता हो, मलाई थाहा छैन, म बुझ्दिनँ यो 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 कुरा के हो भन्ने, परमेश्वरको वचनको फलाना फलाना शिक्षाहरू। त्यसैले पत्रुस चाहिँ उसको जीवन नै आत्मिक रूपमा बढेको एउटा व्यक्तिको अध्ययनको रूपमा पनि हेर्न सक्छौँ। अनि त्यसपछि त्यसैले ऊ आफैले चाहिँ बढा जब भन्छ नि, उसको आफ्नो अनुभवबाट भनिरहेछ प्रिय, जुन दोस्रो पत्रुस अघि 1 अध्यायको 5-7 भाइले बाँड्नु भयो, थप थप, किनभने ऊ आफै त्यस्तै गर्दै गएको रहेछ, थप्दै थप्दै गएको रहेछ। त्यसले उसले कुरा मात्र गरिरहेछन, आफूले के बोल्दैछु उसलाई खुदै थाहा छ। अनि प्रचार त्यसरी गरिनुपर्छ, हामीले जे अनुभव गरेका छौँ जानेका मात्र होइन। हुन त कति चिजहरू हामीले बोल्छौँ, म आफै पनि आफूले हाम्रो अनुभवभन्दा पनि अगाडि भनिरहेछ हामीले, अनि बेला बेला लट्ठी लाउनुपर्छ प्रभुले हामीलाई। तर तरिका चाहिँ के हो, बाइबलले तरिका कि हामीले चाहिँ परमेश्वरको सत्यता हामीले साँचो जीवनमा चाहिँ आफै अनुभव गरेको, स्वाद पाएको, साँच्चै छिरेको क्या यहाँभित्र पचाइसक्यो, नत्र भने नपाकेको बासी चिज खुवाए जस्तो हो त्यो त पाक्नु पर्यो। अनि पत्रुसको अन्तिम वाक्य पनि बढ्ने बारेमै छ, हेर्नुहोस् त दोस्रो पत्रुस 3 अध्यायको 18 पदमा, दोस्रो पत्रुस 3:18, तर हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रीष्टको अनुग्रह र पहिचानमा बढ्दै जाऊ, बढ्दै जाऊ। अनि त्यसैले यसबाट पत्रुसले किन यो अर्थी दिइरहेको छ नि, पत्रुसलाई जिम्मा दिएको थियो, एउटा काम दिनुभएको थियो, जब तिमी फर्केपछि चाहिँ तिम्रो भाइहरूलाई के पार, स्थिर पार, अनि स्थिर हामी हुने तरिका अथवा हामी बलियो, स्थिर भनेको बलियो हुने तरिका चाहिँ कसरी हो, बढ्दै गएर, बढेर हो, 81 झ्वाट्टे कसरी बलियो हुन्छ हामी केही समय दुःख भएपछि, अनि क्रमिक छ है। अनि त्यसैले हाम्रो अध्ययनको यो ठाउँमा आइपुगेर प्रश्न उठ्छ हामी त्यस भए बढ्नु भनेको के हो बढ्नु भनेको के हो बढ्नु भनेको चाहिँ बढ्नु हो जसरी प्रभु यीशुले उहाँले डाँडाको उपदेश भन्नुभयो हेर त मैदानका लिली फुलहरू ती कसरी बढ्दछन् त्यो बाहिरी रूपमै बढिरहेछ तर यहाँ चाहिँ अब भित्री कुरा गर्दै हुनुहुन्छ है अदृश्य तर यो 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 भित्रीको वृद्धिको चाहिँ दृश्य देखिने असरहरू हुन्छन् एक चाहिँ यो परमेश्वरको ज्ञानमा बढ्नु हो कलसी 1:10 परमेश्वरको ज्ञानमा बढ्दै जाऊ भनेछ सोध्नुपर्छ कि हामीले आफूलाई मैले परमेश्वरलाई कति चिन्छु यतिको वर्ष भयो मैले प्रभुलाई चिनेको म कति बढेँ पत्रुसले 2 पत्रुस 3:18 भनेछ यो चाहिँ अनुग्रहमा प्रभु यीशु ख्रीष्टको अनुग्रह र पहिचानमा अथवा ज्ञानमा बढ्दै जानु हो त्यसैले ज्ञानमा बढ्दै जानु भनेको चाहिँ ख्रीष्टको ज्ञानमा बढ्नु भनेको ख्रीष्टलाई झन् चिन्नु अनुभवमै चिन्नु क्या अनि व्यक्तिगत रूपमा चिन्नु अनुग्रहमा बढ्नु भनेको चाहिँ झन् झन् अनुग्रह हामीमा बढ्दै जानु हो किनभने अनुग्रह भनेको ख्रीष्ट ख्रीष्ट अनुग्रह पूर्ण हुनुहुन्छ अनि त्यसरी व्यवहारिक रूपमा नै अनुभविक रूपमा नै हामीमा अनुग्रहको वृद्धि हुनु त्यसले प्रश्न सोध्नुपर्ने हुन्छ मैले आफूलाई तपाईँले पनि आफूलाई सोध्नुहोस् के म पहिलाभन्दा बढी अनुग्रही छु अनुग्रहमा बढ्यो भने छ के म मेरो बोलीमा अनुग्रह छ कि छैन के म दिने कुरामा जब दिन पर्छ दिने काम गर्दाखेरि म अनुग्रहले दिइरहेछु कि छैन परमेश्वर त्यसो दिनुभयो अनि धन्यवाद दिने कुरामा पनि के त्यहाँ अनुग्रह पूर्ण छ कि छैन किन यो धन्यवाद अनि दिने यी सब शब्दहरू चाहिँ अनुग्रह भन्ने शब्दबाट आउँछ आनन्द भन्ने शब्द पनि यसैबाट आउँछ वास्तवमा ग्रिकमा अनि मेरो भावनाहरूमा त्यसैले अनुग्रह पूर्ण छु कि छैन जब त्यहाँ हामी यात्रा गर्ने क्रममा त्यहाँ मतभिन्नता हुँदा अनुग्रह छ कि छैन जब अरू कोही कमजोरी देख्छौँ दाजुभाइ दिदीबहिनीको म त्यहाँ अनुग्रहमा व्यवहार गर्छु कि गर्दिनँ ख्रीष्ट अनुग्रहले पूर्ण हुनुहुन्छ कि म उहाँ जस्तो छु कि छैन अर्को चाहिँ एकचोटि पहिलो थेसलोनिकी 1:1 जाउँ त बढ्नु भने के हो म त्यही बुझ्न चाहिरहेको छु यहाँ बढ्नु एक चाहिँ परमेश्वर ज्ञानमा बढ्नु अनुग्रहमा बढ्नु हो विश्वासमा बढ्नु पनि हो पहिलो थेसलोनिकी 1:1 यो थेसलोनिकीहरूको उदाहरणलाई हेर्दा उनीहरूको विश्वासको विषयमा पावलले कसरी चर्चा गर्छन् उनले भन्छन् 8 पदमा पहिलो थेसलोनिकी 1:8 किनकि तिमीहरूबाट प्रभुको वचन म्यासेडोनिया र अखायामा मात्र सुनाएको होइन तर परमेश्वरप्रति भएको तिमीहरूको विश्वासको चर्चा चारैतिर हरेक ठाउँमा फैलिएको छ यसै कारण हामीलाई केही कुरा भन्ने खाँचो छैन थेसलोनिकीहरूको विश्वासको चर्चा चारैतिर फैलिएको थियो दोस्रो थेसलोनिकी 1:1 जाउँ एकचोटि पावलले यही मण्डलीलाई फेरि अर्को पत्र लेख्छन् केही समयपछि केही समय बित्यो है विश्वासको चर्चा उनीहरूको फैलिएको थियो अनि दोस्रो थेसलोनिकी 1:3 अब हामी यस्तो अचम्म कुरा पो पाउँछौँ दोस्रो थेसलोनिकी 1:3 हे भाइहरू हो तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई कर लागेको छ यो उचित पनि छ किनभने तिमीहरूको विश्वास अत्यन्तै बढ्दैछ र तिमीहरूमा सबैको हरेकको प्रेम एकअर्काका निम्ति बढ्दैछ कस्तो उदाहरण यो थेसलोनिकीहरू बढ्नु भनेको हाम्रो प्रेममा बढ्नु पनि हो पहिलो थेसलोनिकी 4:1 हेर्नुहोस् त पहिलो थेसलोनिकी 4:9-10 पहिलो थेसलोनिकी 4:9 तर भाइ भाइको प्रेमको विषयमा फिलाडेल्फिया हो यो विषयमा मैले तिमीहरूलाई लेख्नु तिमीहरूलाई खाँचो छैन किनकि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ भने तिमीहरू आफैले परमेश्वरद्वारा शिक्षा पाएका छौ। तर त्यसपछि लगत्तै पावलले दस पदमा भन्ने कुराले पो हाम्रो ध्यान समात्छ। दस पद, अनि साँच्चै नै सारा मेसिडोनियामा भएका सबै भाइहरूलाई तिमीहरू यसै गर्दछौ, तर भाइहरू हो तिमीहरू झन झन बढ्दै जाओ भनी हामी तिमीहरूलाई विन्ती गर्दछौ। के सिक्छौँ यसबाट? यो थेसलोनीको बारेमा के सिक्छौँ भने हामी कहिले सन्तुष्ट नहौँ हामी यहाँसम्म बढ्यौँ भनेर। पावलले चाहिँ तिमीहरूको विश्वासको चर्चा त बाह्रे है, एकदम स्याबास, राम्रो ल, अब ठिक छ, बधाई। अनि उनीहरूको कुममा चाहिँ त त्यस्तो गर्दैन पावलले, राम्रो छ तर अझै बढ्नुपर्छ उसले, किनभने सीमा कहाँ हो? हाम्रो सीमा त ख्रिस्ट हो, अनि उहाँसँग त पुगेको छैन है। अनि त्यसैले हामी त भर सुरु गर्दैछौँ वास्तवमा, हामीले कहाँ बढे जस्तो लाग्ला वास्तवमा हामीले फेरि त्यही यसरी होइन यसरी हेर्नु परेछ है। यसरी हेर्दाखेरि चाहिँ निकै बढे जस्तो लाग्ला आफूलाई, बुवाहरू निकै बढेछु त म, तर यसरी हेर्दाखेरि चाहिँ झन्झन बढ भन्ने चाहिँ आज्ञा आउँछ। कहिले सन्तुष्ट नहुनुहोस् तपाईँको आत्मिक कददेखि, कहिले सन्तुष्ट नहुनु तपाईँको सेवा कतिको राम्रो गर्नुभयो भन्नेमा। तपाईँ होइन हामी जस्तो गर्नुपर्ने गर्नेकै छैन, छँदै छैन त्यो त। अनि त्यसैले चाहिँ झन्झनमाथि झन्झनमाथि ताप्नु परेछ, हाम्रो आँखा चाहिँ उहाँमा लगाउनुपर्छ, मानदण्ड उहाँ हो। अनि सबै कुराहरूमा, हाम्रो कामहरूमा, मण्डलीमा हो, बाजा बजाउने कुराहरूमा, हाम्रो तयारीहरूमा, अनि जस्तो यहाँ गरिँदैछ हरेकचोटि मिटिङ बस्ने, के राम्रो गर्यो यो पालि, के गाह्रो भयो, के मिलेन, के अझ राम्रो कसरी गर्ने अर्को पालि, त्यसरी गरि नै रहनुपर्छ है। अनि चाहिँ हामी चाहिँ खास बढ्ने भन्ने कुरा बल्ल हामीले चाहिँ अनुभव गरिरहेको हुन्छ। धेरैजना चाहिँ अब यति नै हो, यस्तो पनि ल, अब हामी त बुढो भइसक्यौँ, अब तपाईँहरूको पालो युवाहरू त्यसरी भन्ने, त्यो होइन वास्तवमा। वृद्ध अवस्थासम्म पनि हामीले फल फलाइरहनु छ, हामी बढ्नु छ, अनि आशामा बढ्नु पनि हो। अब एउटा अर्को पनि हेरौँ, रोमी पन्ध्र अध्याय, रोमी पन्ध्र अध्याय, रोमी पन्ध्र अध्यायको 13-14 बढ्नु भनेको ख्रिस्टको सबै गुणहरू जे जति छन् ती सबैमा झन्झन उहाँ जस्तै हुँदै हुँदै जानु। अनि एक दुईवटा शब्दहरू लिँदैछन् यहाँ चाहिँ अझै अरू केही शब्दहरू आउँछन्। रोमी 15:13, अब आशाको परमेश्वरले तिमीहरूलाई विश्वास गरेकोमा सारा आनन्द र शान्तिले भरिदिएका हुन्, र तिमीहरू पवित्र आत्माको सामर्थ्यद्वारा आशाले प्रशस्त हो। 14 अनि हे मेरा भाइहरू हो, तिमीहरूको विषयमा म पुरा निश्चित भएको छु कि तिमीहरू पनि भलाइले भरपूर भएका छौ, सबै ज्ञानले भरेका छ, एकअर्कालाई चेतावनी दिन सक्ने पनि भएका छ। कति कुराहरूमा उनीहरू चाहिँ बढेको, भरिएको, अनि अझ प्रशस्त आशामा हो भनेर भनेको हामी पायौँ। भलाइले भर्दै भरिँदै भरिँदै जानु, झन्झन हामी भलाइ गर्नेहरू। अनि ज्ञान, अघि पनि उल्लेख भयो, झन्झन ज्ञानमा बढ्दै जानु। पत्रुस एकदम ज्ञानमा बढेको देखिन्छ, उसको पत्रहरूमा देखिन्छ। अनि त्यसपछि एकअर्कालाई चेतावनी दिन सक्ने, हो सुरुमा हामीले नसकाउन थियो, हामी आफैलाई चाहिरहेछ है, तर हामी चाहिँ जब हामी कसैलाई चाहिँ केही सम्झाउने कुरा हामीले जब देख्छौँ है, प्रभुको सहायता माग्दै, किनभने हरेकको काम हो त्यो प्रेममा, किन प्रेमले चाहिँ अर्कालाई गलत बाटोमा गएको देख्न सक्दैन, उसलाई चाहिँ बाटोमा फर्काउनको लागि प्रार्थना गरेर उसकहाँ गएर भन्नु, चेतावनी दिनु, त्यो ठिक थिएन, त्यो किन त्यसरी गर्नुभयो भनेर चाहिँ त्यो भन्न सक्नु। के तपाईँ त्यस्तो हुनुहुन्छ कि तपाईँले कसैलाई गएर यसरी सिकाउने, चेतावनी दिने, सम्झाउने गर्ने गर्नुभएको छ कि छैन, बढेछ कि छैन भन्न खोजेको मैले, प्रेम गर्न चाहिँ गर्नुहुन्न, वास्ता गर्न चाहिँ गर्नुहुन्न एकअर्कालाई। एउटा बुवाले चाहिँ छोरालाई, छोरीलाई साँच्चै माया गर्छ भने उसले हप्काउँछ, छडी लगाउँछ, सुधार्छ, त्यो प्रेम हो। चुप लगाएर बस्नु अनि नदेखा जस्तो गर्न देखिन थियो है, अगुवाले देखोस् थियो है, होइन म गएर गर्नुपर्छ, अगुवाले गर्नुपर्छ, तर मैले पनि गर्नुपर्छ, तपाईँले पनि गर्नु, हरेकले गर्नुपर्छ, त्यो प्रेम हो। बढ्नु भनेको यही हो, प्रेममा बढ्नु भनेको यो न्यानो न्यानो भावनाले भरिनु मात्र त भने होइन, यो भावना हुन्छ अवश्य नै, तर होइन, यो चाहिँ ख्रिस्टको प्रेम चाहिँ यस्तो छ। अनि कसरी बढ्छौँ त भन्ने कुरा आउँछ। अब पत्रुसले चाहिँ बढ्ने माध्यमको रूपमा चाहिँ उसले एउटै कुरालाई चाहिँ अब औँल्याउँछन्, त्यो चाहिँ हो परमेश्वरको विशुद्ध वचन। त्यसैले परमेश्वरको वचनलाई विश्वास गरेर हामी बढ्छौँ, परमेश्वरको वचनको आज्ञा पालन गरेर हामी बढ्छौँ। प्रियहरू हो, विश्वास आज्ञा पालन बढ्निन्छ। त्यसको लागि हामीले के गर्नुपर्छ, हामीले पढ्नुपर्छ, 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 अध्ययन, 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 त्यसपछि मनन, 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 त्यसपछि बुझाइ, बुझ्दै जाने, त्यसपछि आज्ञा पालन, पालन गर्दै जाने, प्रयोग गर्दै जाने, जीवनमा हरेक हाम्रो जीवनको हरेक पक्षमा चाहिँ त्यसलाई चाहिँ लागू गर्दै जाने, अनि हामी बढ्दै जान्छौँ। यही नै हो, अर्को कुनै रहस्य छैन। भनेको मतलब वचनप्रतिको यो हाम्रो व्यवहार चाहिँ एकदम गम्भीर एउटा कामको रूपमा हामीले लिनुपर्छ, कामै हो, गम्भीर काम हो, ठुलो काम हो, सानोतिनो यो यो खेला खेलासी होइन, जीवन र मृत्युको सवाल हो यो। त्यसैले एउटा क्रिस्चियन सफल हुनलाई, बढ्नलाई, बलियो हुनलाई, ऊ सेवा गर्न सक्न, अरूलाई सहायता गर्न सक्नलाई चाहिँ यो वचनमा अब ध्यान दिनुहोस् भनेर पत्रुसले भन्छन्। अनि तपाईँ भन्नुहोला, वचनको विशुद्ध दूतको तिर्सना गर भनेको छ, वचन खान्छु नि म खान्छु, तर पत्रुसले भन्छ होइन, तर ठिकसँग खानुपर्छ भन्छ उसले, अलिकति यहाँ अलिकति त्यसरी हुँदैन, ठिकसँग खानुपर्छ। कसरी, उसले भन्छ एउटा नयाँ जन्मेको बालकले झन्। मेन कुरा त्यो छ हामीले बुझ्नुपर्ने, यो शब्द जुन नयाँ जन्मको बालक फर्केर जाउँ त, त्यो शब्द चाहिँ ग्रिक भाषामा दुईवटा शब्द मिलेर बनेको छ, त्यो शब्द चाहिँ भर्खर जन्मेको को कुरा हो है, भर्खरै जन्मेको। यहाँ चाहिँ 8-9 महिनाको एक दुई वर्षको बच्चा कुरा गरे होइन, होइन, अर्कै शब्दहरू हुन्छ। यो शब्द चाहिँ भर्खरै जन्मिया छ है, अनि अर्को शब्द छ बच्चा है, भर्खर जन्मेको बच्चा, त्यो दुईवटा शब्द मिलेर यहाँ आउँछ। अनि त्यसैले यहाँ चाहिँ पत्रुसले है चाहिँ जब यो नयाँ जन्मेको बालक, नयाँ जन्मेको बच्चा त्यो बालकको कुरा गर्छ, उसले चाहिँ उनीहरू कति दुधे बालक छन्, उनीहरू कति अपरिपक्व छन्, त्यतातिर ध्यान दिइरहेछ, त्यो त्यो खालको चरित्रलाई चाहिँ ध्यान आकर्षण गरेकै होइन। यहाँ चाहिँ गरेको के हो भने उसले खाने तरिका कसरी खान्छ त्यहाँ ध्यान दियो भन्दैछ। त्यसैले हामीले चाहिँ अब पहिला चाहिँ त्यसैले अलिकति यस विषयमा सोच्नु पर्यो, अनि भोलि म चाहिँ पहिला चाहिँ आमाको दुध कति अचम्म छ त्यसको बारेमा बताउनेछु, अनि कसरी बच्चाले चाहिँ भर्खर जन्मेको बच्चाले चाहिँ दुध खानु भनेको के हो त्यो बारेमा चाहिँ हामीले अध्ययन गर्नेछौँ। त्यसैले अहिलेसम्म फेरिको कुरा को लाई चाहिँ यहीँ रोकौँ है, पत्रुसको अर्थीहरू यहाँसम्म पुगेको छ, अनि प्रकृतिसम्म भोलि चाहिँ अन्तिम भागबाट म बाँड्नेछु। तपाईँहरूलाई चाहिँ म धन्यवाद पनि दिन चाहन्छु जसले मेरो लागि चाहिँ प्रेमसाथ प्रार्थना गरिदिनु भयो, बोल्न सकेको होस्, स्वर आएको होस् भने अनि प्रभुले सहायता गर्नुभएको छ, अनि खासै केही कठिनाई नै मलाई महसुस भएको छैन।